यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको पत्रका सम्बन्धमा प्रष्ट गर्न सर्वोच्च अदालतको संघीय संसद सचिवालयलाई पत्र। प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोग प्रस्ताव जीवितै रहेको सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको सीट बाँडफाँड। किराँत समुदायहरू आज उधौली पर्व मनाउँदै आजै धानको पूजा गरिने पर्व धान्ने पूर्णिमा तथा यमरी पूर्णिमा पनि। र चीनका राष्ट्रपति सी चिनफिङ साउदी अरबमा भ्रमण ऊर्जा सम्बन्धमा केन्द्रित हुने अनुमान।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि संघीय संसदका महासचिवलाई पत्र लेखेको छ। प्रधान न्यायाधीश जबराको निलम्बन फुकुवा भएको पत्र प्राप्त भए लगत्तै सर्वोच्चका न्यायाधीशहरूको हिजो बसेको पूर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने ठहर गरेपछि सर्वोच्चले संघीय संसदका महासचिवलाई पत्र लेखेको हो। सर्वोच्च अदालतले 2078 फागुन एकमा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिश समितिबाट प्रतिनिधि सभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कार्यवाहीको निरन्तरता अहिले कायम छ वा छैन, नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न प्रष्ट हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ। यस्तै सर्वोच्च अदालतको पत्रमा महाभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको हो वा निर्वाचनको मितिले तथा नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो, प्रष्ट हुनुपर्ने उल्लेख गर्दै पत्र लेखिएको छ। सरकारले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसदको सम्पत्ति भएकाले आगामी प्रतिनिधि सभामा छलफल भएर यस विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो। उहाँले महाभियोग सम्बन्धी प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल भए तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधि सभामा छलफल हुने बताउनुभयो। यसअघि संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको पत्र हिजो प्रधान न्यायाधीश जबरासहित विभिन्न छ निकायलाई पठाएको थियो। संघीय संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको जानकारी सहितको पत्र पठाउनु भएको थियो। जबराले महाभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकिएको र निर्वाचन मार्फत नयाँ संसद आइसकेकाले आफू कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा निवेदन दिनुभएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान साक्य, उपाध्यक्ष मुकुन्द प्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोद कुमार कार्की लगायतले गैर कानूनी ढंगले क्षेत्राधिकार बाहिर गएर संसद सचिवालयका महासचिवले पठाएको पत्र विरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गर्नु भएको हो। रिट निवेदनमा भ्रष्टाचार, कार्यक्षमताको अभाव, खराब आचरण लगायतका आरोप लगाई जबरा विरूद्ध महाअभियोग प्रस्ताव पेश गरी निलम्बन गरिएको तर संघीय संसदका महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख गरिएको छ। नेपाल बार एसोसिएशनले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बन पत्रलाई निष्प्रभावी बनाएर सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएको निष्कर्ष निकालेको छ। बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले सार्वजनिक गर्नुभएको प्रेस विज्ञप्तिमा शून्य प्रभावित पत्र कार्यान्वयन नगर्न बार सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराउनु भएको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बनको पत्रलाई निष्प्रभावी भएको निष्कर्ष निकाल्दै पत्राचार भएको विषयमा एसोसिएशनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारले मंगसिर 4 गते सम्पन्न निर्वाचनलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद दिएको छ। मंगसिर 20 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सम्पूर्ण मतदाता, राजनैतिक दल, कर्मचारी, सुरक्षा निकाय, संचार माध्यम, नागरिक समाज लगायत निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा सरकारले धन्यवाद दिने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गर्नुसँगै विभिन्न देशबाट प्राप्त हुने अनुदान सहायताहरू स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 2,57,00,000,00,000 रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने र सोही आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब 2,54,00,00,000,00,000 बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा गोर्खाका जितेन्द्र धिताललाई नियुक्त गर्नुसँगै पोलियो भाइरल खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गरेको संचार मन्त्री कार्कीले बताउनुभयो। निर्वाचन आयोगले मंगसिर 4 गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको सीट बाँडफाँड गरेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा 34 र प्रदेशसभामा 70 गरी नेकपा एमाले सबैभन्दा धेरै सीट पाएको छ। प्रतिनिधि सभामा 34 सांसद पाएको एमाले प्रदेश एकमा 15, मधेस प्रदेशमा 8, बागमतीमा 14, गण्डकीमा 10, लुम्बिनीमा 11, कर्णालीमा 5 र सुदूरपश्चिममा 7 सीट पाएको छ। यसै गरी 96 सांसद सहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधि सभामा 32, प्रदेश एकमा 12, मधेस प्रदेशमा 9, बागमतीमा 12, गण्डकीमा 9, लुम्बिनीमा 10, कर्णालीमा 5 र सुदूरपश्चिम 7 सीट पाएको छ। 43 सांसद सहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधि सभामा 14, प्रदेश एकमा 4, मधेस प्रदेशमा 4, बागमतीमा 7, गण्डकीमा 3, लुम्बिनीमा 4, कर्णालीमा 5 र सुदूरपश्चिममा 3 सीट पाएको छ। 24 सांसद सहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधि सभामा 7, प्रदेश एकमा 4, मधेस प्रदेशमा 1, बागमतीमा 6, गण्डकीमा 2, लुम्बिनीमा 2, कर्णालीमा 1 र सुदूरपश्चिममा 1 सीट पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र 13 सीट पाएको छ। एकीकृत समाजवादीले प्रतिनिधि सभामा सीट पाएको छैन भने प्रदेशसभामा जम्मा 9 सांसद पाएको छ। नेमकिपाले प्रदेशसभामा मात्रै 2 सांसद पाएको छ। जनता समाजवादी पार्टीले प्रतिनिधि सभा 5 र प्रदेशसभामा 9 सांसद पाएको छ। जनमत पार्टीले प्रतिनिधि सभामा 5 र प्रदेशसभामा 9 सीट पाएको छ। प्रदेशसभामा मात्र सीट पाएका लोसपाले 3, नेपाल संघीय समाजवादीले 1, नागरिक उन्मुक्ति पार्टीले 5, राष्ट्रिय जनमोर्चाले 1, हाम्रो नेपाली पार्टीले 1 सीट पाएको निर्वाचन आयोगले जनाएको छ। यही मंगसिर 4 गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सीट संख्या निर्धारण गरी सम्बन्धित राजनैतिक दललाई हिजो पत्र पठाएको छ। प्रतिनिधि सभा र सातैवटा प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनैतिक दलहरूले प्राप्त गरेको मत संख्या प्रतिशत र सीट संख्या निर्धारण गरी कम्तीमा एक तिहाई महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न पत्र पठाइएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताउनुभयो। आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेद्वारको बन्द सूचीका आधारमा थ्रेस होल्ड कटाउने, दलहरूले पाउने सीट संख्या सहित समावेशी समूह मिलाएर तीन दिन भित्र नाम सिफारिश गर्नका लागि दलहरूलाई पत्राचार गरिएको सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धन भित्रैबाट सरकार बन्ने बताउनु भएको छ। प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिन संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धनलाई नै जनताले स्वीकृति दिइसकेको बताउनुभयो। मन्त्री कार्कीले अब बन्ने गठबन्धन सरकारले 10 वर्षभित्र नेपाललाई दक्षिण एशियाको सम्पन्न मुलुकका रूपमा स्थापित गर्ने बताउनुभयो।
अहिले गठबन्धनकै सरकार बन्छ र यो गठबन्धन मुलुकको आवश्यकता भएको छ र यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्। त्यसैले जनताको अपेक्षा अनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई 10 वर्षभित्रमा कम से कम दक्षिण एसियाका सम्पन्न देशहरू मध्येमा नेपाललाई त्यो स्थानमा पुर्याउने दायित्व हाम्रो हो, त्यो अपेक्षा जनताको छ।
संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै जनअपेक्षा अनुसार काम गर्नु सबैको दायित्व भएको स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर 4 प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ। अछाम जिल्लाबाट नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले जिल्लाको विकासका लागि सधैँ अग्रसर रहने बताउनु भएको छ। निर्वाचनका बेला मतदाता तथा जनता माझ गरेका वाचा पूरा गर्ने उहाँहरूको भनाई छ। अछाम संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
अछाम क्षेत्र नम्बर 2 प्रदेशसभा 2 निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावल प्रदेशसभाको बिग्रिएको छवि सुधारका साथै यस क्षेत्रका सड़क निर्माणलाई प्राथमिकता दिने बताउनुहुन्छ।
प्रदेश सरकार भनेको संस्था चाहिँ नराम्रो होइन, व्यक्ति नराम्रो भएर यो किसिमको चाहिँ हुन गएको हो। तपाईँको जिल्ला गाउँ ठाउँमा के को आवश्यकता छ ती आवश्यकता मूल्याङ्कन गरिन्छ मात्र हामीले अब योजना दिने हो।
अछाम क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत रहनुभएका शेरबहादुर अछाम र अछामीको विकासका लागि आफू सधैँ तत्पर रहने बताउनुहुन्छ।
हामी अब निर्वाचित भइसकेपछि अछामीका साझा हुन्छ र अछामी जनतालाई अझै सबल र सक्षम बनाउने यहाँका विकास निर्माणका कामहरूमा उहाँहरू पनि एकदम सहयोग रहनेछ।
क्षेत्र नम्बर 2 प्रदेशसभा 1 दोस्रो पटक निर्वाचित हुनुभएका अक्कल बहादुर रावल प्रदेशसभा तथा सरकारबाट विगतमा भएका गल्ती सुधार्ने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।
संहिताको पहिलो अनुभव भावनाले पनि हामीले सोचे अनुसार काम गर्न सकेन। मैले दोस्रो कार्यकालका लागि जनतासँग भोट मागिरहँदा जुन प्रश्नहरू माथि उठेका छन्, जुन विषयवस्तुहरू, जुन समस्याहरू एउटा निर्वाचित जनप्रतिनिधिमाथि उठेका छन्, ती कुराहरू हल गर्नका निम्ति मैले धेरै मेहनत गर्नुपर्ने कुरा छ।
जिल्लामा 2024 शुरू भएको चिस्सापानी जंगलघाट मंगलसिन सड़क अछामलाई तराईसँग जोड्ने छोटो र महत्वपूर्ण सड़क हो। निवर्तमान सांसद एज्ञे बुगटी लगायतको पहलबाट यसको पुननिर्माणको कार्य अघि बढेको छ। क्षेत्र नम्बर 2 नवनिर्वाचित सांसद पुष्प बहादुर शाह अब यो सड़कलाई पूर्णता दिएरै छाड्ने बताउनुहुन्छ।
अहिले जंगलघाट तुर्माखात हुँदै गैरीटाँड बढीमालीका कालागाउँ हुँदै जोड्ने बाटो छ। सम्भवतः परदेशको गौरवको आयोजनामा छ अहिले यो। यसलाई केन्द्र सरकारसँग पनि जोड्ने केन्द्रीय योजना अन्तर्गत पनि यसलाई राख्नुपर्छ।
अछामबाट 2 प्रतिनिधि सभा र 4 प्रदेशसभा सदस्य सांसद निर्वाचित भएका छन्। यस क्षेत्रको बेरोजगारी, गरीबी, सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नागरिकले सुधारको अपेक्षा गरेका छन्। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्ने पूर्णिमा पर्व मनाइँदैछ। मंगसिरमा धान भित्र आएपछि शुक्ल पूर्णिमामा धान गणेश कुलदेवता गैडु देवता गोठ देवता महारूद्र महालक्ष्मी लगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने चामलको पिठोबाट सेल बाबर पुरी र मालपुवा बनाएर चढ़ाउने परम्परा छ। यसअघि नव अन्न प्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर भक्तपुरको अनन्त लिंगेश्वर काठमाण्डुको चम्पादेवी नुवाकोटको शिखरवेशी र दुप्चेश्वर लगायत स्थानमा समेत मेला लाग्ने गर्दछ। नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आजै यमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। यमरी पूर्णिमालाई यमरी पुन्नी पनि भनिन्छ। नेवार समुदायको ठूलो चाड़का रूपमा मनाउने यस चाड़लाई खाद्य पदार्थको रसिलो चाड़का रूपमा पनि लिइन्छ। यमरी नयाँ धानबाट बनेको चामलको पिठो चाकु र तेलबाट बनाइन्छ। आजै प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हरेक वर्ष मंगिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। किरात राईहरूको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन छ। किराती राई यायोख्याका अध्यक्ष जीवन हाताछो राईले यस चाडमा किराती एक आपसमा भेला भएर सांगठनिक रूपमा चाड मनाउने र शुभकामना आदान प्रदान गर्ने गरिएको बताउनुभयो। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड भनिन्छ। बाली भित्र्याउने अघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा पितृलाई सम्मान गर्दै चढ़ाउने प्रचलन रहेको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। उधौली पर्व 2079 अवसरमा शुभकामना सन्देश दिनुहुँदै वहाँले विभिन्न जात जाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम भूमिका निभाएको बताउनुभयो। उधौली पर्वले मानव जीवन प्रकृति बीचको अन्यास्रित सम्बन्धलाई उजागर गर्न समेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपतिले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले प्रकृतिसँग तादम्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किरात समुदायले जाड़ो मौसम शुरू भएपछि हरेक वर्ष मंगिर पूर्णिमाका दिनबाट शुरू भई 15 दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि किरात समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। उधौली पर्वका अवसरमा शुभकामना दिँदै वहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि 2079 आवधिक निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबूत बनाएको बताउनु भएको छ। उधौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै वहाँले हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै दिगो स्थिर र अग्रगामी समाज निर्माणका लागि एकताबद्ध भई अगाडि बढ़न समेत आग्रह गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगको आर्थिक वर्ष 2078-79 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष आयोगका अध्यक्ष मगरले नेपालको संविधान बमोजिम आर्थिक वर्ष 2078-79 आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र विकासका लागि सरकारका साथै सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल भाषा मंका खलयलले हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले मातृभाषाको संरक्षण र विकासका लागि सम्बन्धित भाषा बोल्ने समुदाय जागरूक हुनु आवश्यक रहेको पनि बताउनुभयो। राष्ट्रपति भण्डारीले नेपाली भाषा साहित्य र संस्कृतिको खोज अनुसन्धानमा अतुलनीय योगदान पुर्याउनु भएका कारण शताब्दी पुरूष स्वर्गीय सत्यमोहन जोशीले नेपाली नागरिकको तहबाट उच्च सम्मान प्राप्त गर्नुभएको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियानका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले हिजो काठमाण्डुमा आयोजना गरेको राजनीतिमा हुने लैंगिक हिंसा न्यूनीकरणमा सूचनाको हक विषयक कार्यक्रममा मन्त्री रेग्मीले समाजमा महिलालाई हेर्ने दृष्टिकोणको प्रभाव राज्य व्यवस्थामा पनि देखिएको बताउनुभयो। अल्बिनो अर्थात छाला अत्यधिक सेतो हुने संक्रमण भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक पाइने गरेको छ। सेतो दागका कारण विभेद सहनु परिरहेको र सरकारले अल्बिनो भएकाहरूलाई अपाङ्गताको परिभाषाभित्र समेटे पनि सहयोग भने नगरेको पीड़ितहरूको गुनासो छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
अल्बिनो संक्रमणलाई गोरे रोग पनि भनिन्छ। गर्मीमा छाला पोल्ने भएकाले पीड़ितलाई सहन मुस्किल हुन्छ, आँखाको दृष्टि कमजोर हुन्छ। अल्बिनो भएकालाई सरकारले अपाङ्गताको सूचीमा राखे पनि उनीहरूले सामाजिक सुरक्षा भत्ता भने पाउँदैनन्। काम गर्न नसक्ने, आँखा कम देख्ने भएकाले सरकारले संरक्षण दिनुपर्ने उनीहरूको माग छ। राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल बाँकेका अध्यक्ष टेकराज जैसी:
राज्यले दोस्रो दर्जाको नागरिक रूपमा हामीलाई हेरिरहेको छ, हाम्रो पहिचानै हामीले पाइरहेका छैनौं, हाम्रो अलग्गै पहिचान हामीले खोजिरहेका छौं।
आँखा कम देख्ने भएकाले यस्ता संक्रमित बालबालिकाको पढ़ाई अधुरो हुने र बिग्रिने समस्या छ। कक्षा कोठामा अघिल्लो पंक्तिमा बस्दा पनि देख्न समस्या हुने पीड़ितहरू बताउँछन्। अल्बिनो भएकाहरूलाई पढ्न छुट्टै व्यवस्था भए सहज हुने उनीहरूको भनाइ छ। अल्बिनो पीड़ित कविता विश्वकर्मा र गणेश भण्डारी:
हामीलाई अब सहज रूपमा पढ्न सक्ने अवस्थाको एउटा स्कूलहरूको व्यवस्था सुइटेबल शिक्षा पाइयो भने चाहिँ हामी पढेर आत्मनिर्भर हुन सक्छौं।
अल्बिनो भएको व्यक्तिहरूलाई छुट्टै खालको पढ्न लेख्न समाजमा अरू व्यक्ति सरह काम गर्न सक्ने अधिकार दिएको भए हामीलाई
अल्बिनो रोग वंशानुगत भएकाले अर्को व्यक्तिमा नसर्ने हुँदा विभेद गर्नुपर्ने कारण नभएको चिकित्सकहरू बताउँछन्। अल्बिनोको औषधि पत्ता लाग्न नसकेकाले पीड़ित व्यक्तिले शरीर छोप्ने गरी कपड़ा लगाउने, टोपी र चश्माको प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ। भेरी अस्पताल नेपालगंजका छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाई:
लुगाहरू लगाउने, घाम अनुहारमा नपरोस् भनेर छत्री टोपी अथवा घेरावाला टोपी लगाउने, त्यो कुराहरू गर्ने बाहेक रङ उत्पादन गराउनको लागि के गर्न सकिन्छ भनेर अहिलेसम्म
चौतर्फी विभेद खेप्न परेको भन्दै अल्बिनो भएकाहरू राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल मार्फत संगठित भएका छन्। उनीहरू आफ्ना समस्या सरकारसँग पुर्याउन संगठित भएका हुन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब पुग्नु भएको छ। भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने बताइएको छ। सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महीनौको तनावपछि हुन लागेको हो। व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिका बीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रूपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद पुग्नु भएको हो। रियादमा उहाँको न्यानो स्वागतको अपेक्षा चीनले गरेको छ। राष्ट्रपति सीको भ्रमणको विषयलाई साउदी संचार माध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन्। कच्चा तेलको प्रमुख निर्यात साउदी अरब र चीन दुवै पक्ष कोविड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथलका साथै भू राजनैतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा आणविक युद्धको सम्भावना बढ़ेको बताउनु भएको छ। रूसी मानवाधिकार परिषदको वार्षिक बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले रूसले आफूमाथि आक्रमण भए आणविक हतियार परिचालन गर्नबाट पछि नहट्ने चेतावनी दिनुभएको छ। पश्चिमा राष्ट्रहरूले राष्ट्रपति पुटिनको पछिल्लो अभिव्यक्तिको घोर भत्सना गरेका छन्।
अब विकास आयोजनाहरूमा लगानीका लागि हेजिङ सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ। अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै 15 दिनभित्र व्यावसायिक कार्ययोजना सहितको हेजिङ सम्बन्धी प्रस्ताव पेश गर्न भनेको हो। हेजिङ भन्नाले परियोजना कार्यान्वयनका लागि लगानीकर्ताहरूले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा लगानी फिर्ता लैजान पाउने गरी विदेशी विनिमय दर स्थिर गर्ने कार्य हो। नयाँ नियमावलीमा अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशियल ड्रइङ राइट भित्र पर्ने विदेशी मुद्रामा मात्र हेजिङ गर्ने प्रावधान रहेको छ। नियमावली अनुसार 100 मेगावाट वा सो भन्दा बढी क्षमताको जलाशयुक्त वा अर्ध जलाशयुक्त जलविद्युत परियोजना, 220 केभी वा सो भन्दा बढी भोल्टेज क्षमताको 30 किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइन र 10 किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेल मार्गको निर्माणमा सरकारले हेजिङ गर्ने व्यवस्था रहेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 8 वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। सरकारसँगको ठेक्का सम्झौता अनुसार काम नगर्ने ती कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्ने कुनै कारण भए 7 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। ठेक्का सम्झौता अनुसार काम नगर्ने ती कम्पनीहरूलाई स्पष्टीकरण चित्तबुद्ध नआएमा कालो सूचीमा राखिने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। तनहुँको आबु खैरेनी गाउँपालिकामा रहेको मर्स्याङदी जलविद्युत आयोजनाले हिउँदको सुखायाममा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दै आएको जनाएको छ। गत असोज महिनामा भएको वर्षाका कारण नदीमा बढ़ेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकोले आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेको जनाएको छ। विगतका वर्षको यसै समयमा पानीको बहाव गर्दा 40 मेगावाटको हारारीमा मात्र विद्युत उत्पादन हुने गरेको आयोजनाका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका 3 क्रिकेट खेलाड़ी पाकिस्तान सुपर लीग पीएसएल ड्राफ्टमा परेका छन्। नेपालका ओपनर अर्जुन साउथ, फास्ट बोलर सोमपाल कामी र विकेट किपर ब्याटर सुभाष खकुरेल ड्राफ्टमा परेका हुन्। पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाड़ीको सिल्भर कोटामा उनीहरू अटाएका हुन्। यस संस्करणको पीएसएल ड्राफ्ट आगामी 15 डिसेम्बरमा रहेको छ। पीएसएलको लागि बुधबार सिल्भर विदामा विदेशी खेलाड़ीको नाम सार्वजनिक भएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश 1 मधेस प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:42 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको पत्रका सम्बन्धमा प्रश्न गर्न सर्वोच्च अदालतको संघीय संसद सचिवालयलाई पत्र। प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोग प्रस्ताव जीवितै रहेको सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको सीट बाँडफाँड। किराँत समुदायहरू आज उधौली पर्व मनाउँदै आजै धानको पूजा गरिने पर्व धान्य पूर्णिमा तथा योमोरी पूर्णिमा पनि र चीनका राष्ट्रपति सी चिनफिङ साउदी अरबमा भ्रमण ऊर्जा सम्बन्धमा केन्द्रित हुने अनुमान। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।